وسلام على عباده الذين اصطفى، أما بعد، یہ مضمون چل رہا ہے ہنسنے اور رونے سے متعلق. ارشاد فرماتے ہیں دنیا میں ہنسنے والے آخرت میں روئیں گے. حضرت عوف بن عبداللہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ حضور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بجز تبسم کے کبھی نہیں ہنستے تھے، اور التفات فرماتے تو پوری طرح سے چہرہ مبارک کے ساتھ توجہ فرماتے. اس حدیث سے پتہ چلا کہ تبسم جائز ہے، البتہ قہقہے سے ہنسنا منع ہے. لہذا عقل مند کو اس سے بچنا چاہیے کہ جو شخص دنیا میں قہقہے کے ساتھ تھوڑا سا بھی ہنسا، اسے آخرت میں بہت رونا پڑے گا. تو ان لوگوں کا تو کیا پوچھنا جو آج کل دنیا میں خوب قہقہے لگاتے ہیں کہ کل قیامت کے دن کو ان کا کیا حال ہوگا. اللہ تبارک و تعالیٰ کا ارشاد بھی ہے، فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا، جس کا ترجمہ ہے وہ تھوڑے دنوں ہنس لیں اور بہت دنوں روتے رہیں گے. حضرت ربیع بن خیثم رحمۃ اللہ علیہ فرماتے ہیں کہ دنیا میں تھوڑا ہنسو کہ آخرت میں بہت رونا پڑے گا. حضرت حسن بصری رحمۃ اللہ علیہ آیت کی تفسیر کرتے ہوئے فرماتے ہیں کہ دنیا میں تھوڑا بھی ہنسو گے تو آخرت میں اس کے بدلے دوزخ میں بہت زیادہ رو گے. یہ بھی فرماتے ہیں کہ کس قدر تعجب ہے اس ہنسنے والے پر جسے دوزخ درپیش ہے، اور اس خوشیاں منانے والے پر جس کے پیچھے موت لگی ہوئی ہے. یہ تو دنیا میں نظام جاری ہے، آپ اور ہم دیکھتے ہیں اپنی آنکھوں سے کہ کتنے گھر ہیں جہاں خوشیاں ہو رہی تھیں وہاں غم ہو گئے، اور کتنے گھر ہیں کہ جہاں غمی ہو رہی تھیں وہاں خوشیاں ہو گئیں. تو بہرحال یہ قدرت کا عجیب و غریب نظام ہے. کافی پرانا واقعہ ہے گلشن اقبال کا. ایک نوجوان کا شادی کا سلسلہ تھا، اوپر کی منزل میں اس کو تیار کیا اور فوٹو وغیرہ کھینچے، بہنیں وغیرہ گھر والے سب جمع ہیں، اور زمانے میں بیل باٹم پہننے کا بڑا دستور تھا، جوتے بیل باٹم. تو بہرحال تیاری کے بعد ان کو جب اتار کر لانے لگے تو دولہا میاں کا پیر سلپ ہو گیا. پیر سلپ ہوا تو پکڑنے والا کوئی بھی نہیں تھا، لڑکتے ہوئے نیچے تک آئے، اور نیچے آنے کے بعد جب ان کو اٹھایا تو ان کی روح قفس عنصری سے پرواز کر چکی تھی. بہرحال یہ بہت سے ایسے واقعات ہوتے ہیں. اور اسی طرح سے کچھ عرصے پہلے میں نے ہمارے دوست ہیں انہوں نے بتایا کہ ان کے گھر کے سامنے شادی کا سلسلہ چل رہا تھا، غالباً بیٹی کا شادی کا سلسلہ تھا. تو اس سلسلے میں آمد و رفت چل رہی تھی، خوشیاں منائی جا رہی تھیں. کسی چیز کے لیے اس گھرانے کی بیوی اور ان کی بیٹی رکشہ میں بیٹھ کر کچھ سامان لینے گئی. مشیت الہی کے رکشہ جو تھا وہ مین روڈ پر جب آیا تو ٹرالا کچھ ایسا انبیلنس ہو کے ان کے اوپر گرا کہ رکشے والا بھی اور وہ دونوں ماں بیٹیاں بھی اسی وقت اللہ کو پیاری ہو گئیں. گھر جو تھا وہ ماتم قضا بن گیا. اسی طرح سے بعض واقعات ایسے بھی ہوئے ہیں کہ آدمی کے باہر جانے کی تاریخ مقرر ہے، فلاں تاریخ کو فلاں ٹائم جانا ہے، فلائٹ جو ہے تیار ہے، ٹکٹ تیار ہے، سب کچھ تیار ہے، عین اسی وقت اس سے پہلے مشیت الہی کی حادثہ ہو گیا اور اس میں ان کا انتقال ہو گیا، عین انہی لمحات میں جس لمحات میں ان کو وہاں پرواز کرنی تھی ان کی میت قبر میں اتر رہی تھی. تو بہرحال آدمی تو نہیں جانتا اپنے بارے میں کہ کیا کچھ ہونے والا ہے. آپ اور ہم دیکھتے ہیں اپنی آنکھوں سے کہ کتنے واقعات ایسے رونما ہوتے ہیں، اور اس میں آدمی اس قدر بھولا بھی ہوتا ہے، بے بس بھی ہوتا ہے کہ جو ہونے والا ہو وہ ہو کے رہتا ہے. اللہ تعالیٰ اپنی مہربانی رکھیں اور حفظ و امان میں رکھیں. اسی طرح سے قتل و قتال کا سلسلہ ہے کہ مرنے والے کو پتہ نہیں ہوتا کہ میرے پیچھے دشمن لگے ہوئے ہیں اور موت کے گھاٹ اتارنے والے ہیں. وہ اپنے کام سے جا رہا ہے، بے فکری کے ساتھ راستے میں اس کو جا لیتے ہیں، اور اس طرح سے اس کو दुनिया से रुखसत कर देते हैं तो बहरहाल आदमी के लिए दुनिया के अंदर हंसने का कोई मौका नहीं है। लेकिन जब आदमी की सोच जो है वो ख़राब हो जाए और मत मर जाए तो ऐसी सूरत में वो कब्रिस्तान तक को भी नहीं छोड़ते हैं। आप हजरात को याद होगा, कुछ अरसे पहले एक नौजवान को पापोश के कब्रिस्तान में इसी बुराई के अंदर पकड़ा गया था कि वो कब्रें खोल खोल के रात के टाइम में और औरतों से मुकाला किया करता था। उसका इकरार था कि तकरीबन 48 औरतों के साथ उसने गड़बड़ की, और उसमें आखिर में जो वो डरा तो उसको जिसने उसने जिसको खोला था तो वो कफन जो था खुद ब खुद हट गया और औरत की शक्ल जो थी वो ऐसी भयानक हो गई कि वो चीख मार के बाहर निकल के भागा। बाहर निकल कर भागा तो आसपास लोग तो थे, वो पीछा करके भागे उसको पकड़ने के लिए और पकड़ लिया। उससे पूछा तो उसने बताया कि मैं इस तरह घुसा था कब्र के अंदर, अल्लाह ताला पनाह में रखे कि रात का टाइम कितना ख़तरनाक होता है, सन्नाटे का होता है, फिर कब्रिस्तान का तसव्वुर कि आदमी की रूह फना होती है, रोंगटे खड़े हो जाते हैं। लेकिन इसके बावजूद भी जो पक्के दिल का हो, काले दिल का हो, तो उसका क्या कहना कि वो ऐसे मौके से भी चूकता नहीं है। बहरहाल उसको पकड़ लिया गया था और उसके बाद आप लोगों को पता होगा उम्मीद है कि उसको सज़ा जो हुई तो वो ऐसी कि 2 साल की सज़ा, जबकि उम्मीद थी कि ऐसे शख्स को फांसी पर चढ़ा दिया जाएगा और आइंदा के लिए दूसरों के लिए इबरत का सामान हो जाएगा। उससे जब खुद पूछने वालों ने पूछा था कि तूने ये हिमाकत किस तरह की कि उस वक्त मरने वालियाँ जो हैं उनका हिसाब किताब होता है और तू गुनाह करता था उनके साथ, तो उसने कहा कि मैं आइंदा नहीं करूँगा। तो कहने वाली एक मोहतरमा थी, उन्होंने कहा कि तुझे छोड़ेगा कोई कम जो तू दोबारा फिर ये करेगा। लेकिन अखबार में ही हमने पढ़ा कि उसको 2 साल की कुल सज़ा हुई। 2 साल की सज़ा कोई सज़ा तो नहीं। बहरहाल ये दुनिया है, अजीब व गरीब दुनिया है। इसी तरह से सिफली करने वाले लोग जो हैं इनके बड़े बड़े अफसोसनाक और बहुत ही इबरतनाक वाक़ात होते हैं। ये मैयत के साथ में बहुत से ऐसे काम करते हैं कि जिसकी वजह से वो अपने जादू को कामयाब बनाने के लिए और जादू के सिलसिले में चमकने के लिए बहुत कुछ हरकतें करते हैं। बहुत पुराना वाक़या हो गया, एक शख्स मेरे पास मेरी दुकान पर आया करता था और बैठता था मेरे पास, बैठकर कहता था कि आपकी दुकान पर मुझे बड़ा सुकून मिलता है। उसने मुझसे खुद अपना वाक़या बयान किया कि वो कराची से मुल्तान गया और उसको सिफली सीखने का चस्का पड़ गया। किसी जादूगर से उसने रابطہ किया तो उस जादूगर ने कहा कि एक ऐसे आदमी की गर्दन चाहिए कि जो हादसे में मर गया हो, और इसके साथ साथ उसकी गर्दन के ऊपर यानी खोपड़ी पर तो असर करेंगे हम लोग जादू करेंगे, और उसका वजूद जहाँ दफन हो उसकी कब्र भी याद रखनी है। तो बहरहाल वो उसकी शागिर्दी में दाखिल हो गया और इस तरह से वहाँ का जो हाईवे रोड है उसके ऊपर एक वास्ता हो गया, हादसा हुआ, किस तरह से आनन फानन उन्होंने गर्दन काटी और लेके भाग लिए। और उसके बाद लोग जो थे वो जो कुछ होता रहा, बहरहाल उसके बाद उन्होंने उसकी मैयत जो दफन की गई तो उस कब्र को बहुत ही जहन में रखा। उसका खुद का बयान था, जहाँ तक मुझे याद है कई साल पुरानी बात हो गई, कहने लगा कि उसके ऊपर वो जादूगर बहुत कुछ पढ़ता था, हम लोगों को पढ़वाता था, और खोपड़ी जो थी उसके ऊपर पढ़ते 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 कई दिन हुए। जब उसके ऊपर उसका अमल पूरा हो गया तो उसने कहा कि ये खोपड़ी जो है इसको इसी तरह से ले जाकर उस मैयत के ढांचे के साथ लगानी है। और रात के टाइम तो उसने बताया था कि हम 3 मुसलमान थे और 2 या 3 ईसाई थे और 1-2 कोई हिंदू वगैरह था, 5-6-7 आदमी थे। बहरहाल ये अमल सीख रहे थे, लेकर गए, उसमें इतनी ज़्यादा उसने पढ़ पढ़ के उसको वो कर दिया था कि खोपड़ी वहाँ अंदर रखने से पहले फट गई। अब फटी तो इनकी हालत बुरी हो गई सबकी। वहाँ से रात का टाइम, साई साई पत्तों की आवाज़ें और सन्नाटे का माहौल, तो बताया उसने कि हम लोग वहाँ से उल्टे सीधे गिरते पड़ते भागे तो हम में से कुछ तो मर गए और कुछ जो भाग के उस्ताद के पास पहुंचे तो उसने संभाला, तो उसमें वो भी था। कहने लगा मैंने अब तौबा कर ली कि बहुत बुरा अमल है। तो बहरहाल बड़े गंदे गंदे अमल करते हैं और इस तरह से इंसान की जानवर की हड्डियों पर बहुत अमल करते हैं, लेकिन वो अपनी आकिबत बहुत ख़राब करते हैं। अल्लाह ताला हमें आपको अपने हिफ्ज़-ओ-अमान में रखे। करने वाला जो है उसका मतमह नज़र जो होता है वो दुनिया होती है, पैसा कमाना। और ये जादू जो है ये बहुत ज़्यादा ऐसा मौसर होता है कि तीर की तरह से जाके निशाने पर लगता है। बड़े बड़े उलमा बुजुर्गान दीन, इससे पहले भी मैं अर्ज कर चुका हूँ कि उनके ऊपर भी जादू करके बहुत सारे हासिदों ने अपनी मुराद पूरी करने की कोशिशें की। बाज़ों के बारे में तो वो कामयाब हो गए और बाज़ों के बारे में नाकामी हो गई। खुद हुज़ूर सरवर कौनैन रसूल मकबूल सल्लल्लाहु ताला अलैहि वसल्लम पर भी एक यहूदी औरत ने सिफली किया था और आपके ऊपर सिफली कर दिया और वो बाल जो थे 11 गिरा लगा कर एक अंधे कुएं में डाल दिए गए थे। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम पर इस दर्जे में जादू हुआ था, नमाज पढ़ी और भूल जाते थे नमाज पढ़ी कि नहीं पढ़ी, खाना खाया भूल जाते थे खाया कि नहीं खाया, इस तरह से भूल का मर्ज आपको लायक हुआ। अल्लाह ताला ने 11 आयतें उतारी सूरह फलक और नास और फरमाया कि ये पढ़िए, और उधर वही की कि आपके लिए जादू किया गया है बालों के ऊपर और इस तरह से उसको वहाँ फलां कुएं के अंदर जो अंधा कुआं है यानी उसमें पानी नहीं निकलता उसमें बाल डाले गए हैं, वहाँ से आप वो बाल मंगवा लें और ये कुरान करीम पढ़ पढ़ के एक एक आयत पढ़ते जाएं, फूंक मारते जाएं, गिरा खोलते जाएं, तो आपकी 11 गिरे जब खुल जाएंगी तो आपकी अकल भी अपनी जगह से काम करने लगेगी। और इसीलिए ये मुआवज़तैन कहलाती हैं, यानी तहफ्फुज़ के लिए अल्लाह ताला की मेहरबानी और उसका करम है कि हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम जैसी हस्ती के लिए उतरी और उम्मत के लिए भी। ये उम्मत बहुत ज़बरदस्त खुश नसीब है कि उसके लिए भी अल्लाह ताला ने इस नुस्खे को जारी और सारी रखा। आप अंदाज़ा कीजिए कि जब हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम जैसी हस्ती को भी लोगों ने नहीं छोड़ा तो ऐसी सूरत में फिर बाद के हज़रात को कौन छोड़ेगा। हर ज़माने में बड़े बड़े जादूगर पैदा होते हैं और जादू करते हैं। हमारे ज़माने में भी बहुत बड़े बड़े जादूगर हैं और उलमा किराम के ऊपर ख़ास तौर से बहुत जादू करते हैं। खुल्लम खुल्ला वो अगर मुखालफत नहीं कर पाते तो वो सिफली के सहारे से सारा काम गड़बड़ करते हैं। तो बहरहाल इस तरह की हिमाकतें करने वाले जो है उनका अंजाम भी बहुत बुरा होता है। अगरचे वो अपने तौर पर ये समझते हैं कि हमने बहुत अच्छा काम कर लिया और बहुत दुनिया कमा रहे हैं, लेकिन बिलाआख़िर उनका अंजाम बड़ा बुरा होता है। अभी पिछले दिनों मैंने गालिबन आप हज़रात को एक वाक़या सुनाया जिससे मेरा ख़ुद का सबका हुआ और मैंने उसको देखा और मैंने उसको नसीहत की। तो बहरहाल किस्सा मुख्तसर ये कि न्यू कराची में एक उस्ताद और शागिर्द दोनों, उस्ताद ने शागिर्द को सिफली सिखाया और शागिर्द जो था उसने काम चलाया और अपने घर में उस्ताद को रख लिया। उस्ताद को रखा तो किस्मत की बात है कि उस्ताद का काम कम चलता था और शागिर्द का ज़्यादा चलता था। तो आहिस्ता आहिस्ता होते होते रकाबत बढ़ने लगी और इस तरह से उस्ताद से इतनी ज़बरदस्त रकाबत हो गई और हसद का मामला हो गया। मुखालफत की तो उस्ताद ने उनके हक़ में ऐसा किया कि उनका पुतला बनाकर और उनके पाँव जो थे इस तरह बांध कर इस तरह से कुत्ते की तरह बिठा कर और उनका पुतला बांध कर उसमें कब्र के अंदर डाल दिया। हमारे बिरादर नस्बती थे, एम्प्रेस मार्केट में हमारे ससुर साहब की दुकान थी, वहाँ जाना आना रहा करता था। तो बहरहाल वही दुकान के करीब ही एक दुकान पर एक और नौजवान थे जो उस इलाके के रहने वाले थे, उनको भी पता चला कि एक आदमी इस तरह से वो परेशान हो गया है और उसके घर वाले परेशान हैं। तो उन्होंने कहा कि भाई किसी मौलवी को लेकर आओ। तो बहरहाल उन्होंने मुझसे रब्ता किया और फिर वो हमें लिवा ले गए। मुझसे पहले पंजाब से एक साहब आए, बड़े लंबे चौड़े तावीज़ वगैरह लेकर आए और उन्होंने देखा, देख के बड़े तावीज़ वगैरह दिए। जब वो हमारे पहले आ चुके थे वो बातचीत कर रहे थे, हम जाके पहुँचे और हम बैठ गए सलाम करके। तो उन्होंने तावीज़ दिए और कहने लगे यहाँ लगाओ, यहाँ लगाओ, छत पर लगाओ, इधर लगाओ, मेरा बेटा ठीक हो जाएगा। और उसके बाद उनके घर वाले जो थे उनको इत्मीनान नहीं हुआ उनकी बात पर। उन्होंने उनको तो कहा कि चूँकि हमने पंजाब से बुलाया है इसलिए उनको दूसरे कमरे में भिजवा कर दरवाज़ा बंद कर दिया और मुझसे कहा कि आप देखिए। मैंने कहा मैं क्या देखूँ। तो बहरहाल उनकी यहाँ शहरक जो थी वो ऐसे उछल रही थी। इंसान जब दुनिया से जाने वाला होता है तो उसकी शहरक जो है ना वो बहुत तेज़ी से उछलती है कि दिल जो है वो साथ छोड़ने वाला होता है। तो बाहर कैप वो बनियान पहने बैठा हुआ था इतना कुत्ते की तरह से। मुझसे बातचीत हुई, मैंने कहा कि लगता है कि तुम्हारे लिए उन्होंने पुतला बना के इस तरह से और कब्र में डाल दिया है। कहने हाँ इसमें कोई शक नहीं, लेकिन अब मैं बेबस हूँ कि कुछ कर नहीं सकता हूँ। एक दफ़ा मैं निकल जाऊँ तो अपने उस्ताद को मज़ा चखा दूँगा। मैंने कहा कि ये तो बात की बात है, सबसे पहले तो बात यह है कि हमसे अगर इलाज कराना है तो अव्वल तो ये है कि हम मालिक नहीं हैं इस तरह से, लेकिन बहरहाल फिर भी पहले ईमान लाओ, तौबा करो और उसके बाद फिर कुछ बात करना। उनकी वालदा भी कहने लगी, बीवी भी कहने लगी गालियां देकर कि हमने मनोज कमबख्त को पहले कहा था कि ये सिफली मस्सीक बच्चों का साथ है, परेशानी हो जाएगी, लेकिन वो माना नहीं और आज ये दिन आ गया। बाहर कह मैंने कहा कि पहले ईमान लाओ, उसके बाद फिर हम कुछ तावीद वगैरह देंगे, तुम पढ़ने को बताएंगे, अल्लाह मेहरबानी करे। वहाँ से उनसे कहकर मैं जो साहब लिवा ले गए थे उनके यहाँ चला गया, चाय वगैरह पी और उसके बाद अपने घर आ गया। दूसरे तीसरे दिन पता चला कि उनकी वालदा ने और बीवी ने पानी गर्म होना रख दिया था, भगोने के अंदर पानी रख दिया और उनका बनियान जो उतारा, अल्लाह की पनाह के बनियान के साथ उनकी रूह भी ऊपर चली गई और इस तरह से वो उसी हालत में कुफर के मर गए। तो बहरहाल अंजाम बुरा हुआ, दुनिया से भी गए और आखिरत से भी गए। इसी तरह और बहुत सारे वाक़यात रूनुमा होते रहते हैं। इंसान जो है समझता है कि मैं जीत जाऊंगा। इसी तरह से बाज़े जादूगर वो सलाम के ज़रिए से जादू फेंकते हैं, आदमी पर सलाम करते हैं, अगले आदमी को अगर इल्म ना हो तो वो सलाम का जवाब दे तो वो मुश्किल में फंस जाता है। इसी तरह से मुठ कहलाता है, ये भी जो है जादू का मजमुआ होता है, उसको हांडी भी कहते हैं, मुठ भी कहते हैं। तो वो अमलियात करके मुवक्किलों के ज़रिए से जिसके यहाँ भेजना वहाँ भेजते हैं और वहाँ जाके वो टूटती फटती है तो उस घर के अंदर बर्बादी पैदा हो जाती है। इसी तरह से बहुत से वाक़यात ऐसे हैं कि घर के सामने चौखट के ऊपर मसूर की दाल या मूंग की दाल या माश की दाल या एक कोरी, उसके अंदर सकोरी के अंदर सरसों का तेल और हड्डियाँ कुछ बकरे की और इसी तरह से मुर्गी वगैरह की चान वगैरह ये चीज़ें सिपली करके वहाँ उनके दरवाजे पर रख देते हैं। उठाने वाले समझते नहीं, बेचारों को पता तो होता नहीं है तो वो उठा लेते हैं, तो उसकी वजह से जो कोई हाथ लगाता है उसकी मुश्किल हो जाती है। और बाज़े जादूगर जादू ऐसा करते हैं कि अलमान वल हफीज के आदमी की ज़बान भी बंद कर देते हैं। और इसी तरह से बहुत सारे और वाक़यात भी होते हैं, किसी का रहम बांध देते हैं, किसी का आदमी मखसूस बांध देते हैं तो वो किसी काबिल नहीं रहते। बहुत सारे ऐसे भी होते हैं जिनके औलाद नहीं होती, तो उसका किस्सा यही होता है कि रिश्तेदारी के चक्कर में कहीं अदावत हो जाती है, एक जगह रिश्ता करना चाह उन्होंने मना कर दिया। इन्होंने कहा अच्छा अच्छा देखेंगे तुम्हारा कामयाब कैसे होगा। तो बाहर कह इस तरह से बतेरे चक्कर चलते हैं। अल्लाह की पनाह, अल्लाह ताला हमें आपको अपने हिफ्ज़ोमा में रखे, उसका करम रहे। तो बाहर के अर्ज करने का मकसद ये है कि दुनिया के अंदर आदमी हंसता है, खेलता है, खाता है, पीता है और ये भूल जाता है कि मैं दुनिया के चक्करों में कहाँ पड़ा। बात मैंने यहाँ से शुरू की कि कब्रिस्तान भी लोगों के नज़दीक जब ऐसी हालत हो तो कोई अहमियत नहीं रखते, जबकि अल्लाह रसूल की तालीम है कि आदमी कब्रिस्तान में जाए तो इबरत की नज़र से देखे और ये सोचे कि आज ये गए हैं कल मुझे भी जाना है और मिट्टी के अंदर समाना है, लेकिन उसको जो इबरत की नज़र से देखता है। वरना कब्रिस्तानों के अंदर मुंह भी काले किए जाते हैं, गंदगी भी की जाती है और इस तरह से ये वाक़यात जो सिफली से मुतालिक हैं ये बहुत से रूनुमा होते रहते हैं। बार कैब अल्लाह ताला की रहमत रहे और हिफाजत फरमाए। तो इस तरह से जब इंसान का अंदर काला हो जाए तो उसको फिर कुछ नहीं सुझाई देता, वो फिर बिल्कुल गुमराह हो जाता है और बुरी हालत हो जाती है। बुराई करने वाले, सिफली करने वाले, इनको पखाना भी खाना पड़ता है, पेशाब भी पीना पड़ता है, मादा तौलीद भी खाना पड़ता है। ये सब जितनी गंदगियां करते हैं खाते हैं तो उसी नस्बत से इनका जादू उतना ही ज़्यादा तेज़ हो जाता है। सूद असर बनाने के लिए उसको इस तरह से استعمال کرتے ہیں اللہ کی پناہ. اس پر مجھے ابھی ایک واقعہ یاد آیا ایف سی ایریا کا. میاں بیوی تھے, اولاد نہیں ہو رہی تھی, کافی عرصہ ہو گیا تھا شادی کیے ہوئے, تو کسی جادوگر سے انہوں نے رجوع کیا. جادوگر سے رجوع کیا تو جادوگر نے ان کو کچھ تعویذ وغیرہ دیے, کچھ پڑھنے کو بتایا, اور یہ کہا کہ بیت الخلاء کے اندر قرآن شریف رکھ کر اس کے اوپر کھڑی ہو کر یہ سب کچھ پڑھنا. دو تین دن تو اس نے کر لیا تھا, اور اس کے بعد وہ قسمت کی بات ہے کہ پڑوسن سے اس لڑکی نے منہ سے نکال دیا. لڑکی ایمان والی تھی, اس نے کہا او ہو. اس نے آتے والدہ کو بتایا کہ یہ تو کمبخت پڑوس میں ہمارے گناہ کر رہا ہے ایسا گند. تو انہوں نے مارا پیٹا اور اس کے بعد شور مچایا تو محلے والے بھی جمع ہو گئے. شام کو اس کا شوہر آیا تو اس نے کہا کہ یہاں سے چلو, مصیبت آ گئی ہم لوگوں کے اوپر, ہم لوگوں نے بات کھول دی تو سارے مارنے چڑھ گئے. تو ایسے تک بھی واقعات ہوتے ہیں, قرآن کریم کو الٹا لکھنے کے واقعات ہوتے ہیں, قرآن کریم کے اوپر پیشاب کرنے کے واقعات ہوتے ہیں, قرآن کریم پر پخانہ کرنے کے واقعات ہوتے ہیں. عرض یہ ہے کہ صرف جو ہے نا گندگی کو جتنا زیادہ بڑھاتے ہیں تو اتنا ہی ان کا جادو جو ہے منہ چڑھ کے بولتا ہے. اللہ تعالیٰ ہم لوگوں کی حفاظت فرمائے, اور ایسے لوگوں کو اللہ تعالیٰ ہدایت دے یا ان کو عبرت کا نمونہ بنائے. بہرحال یاد رکھنا چاہیے کہ موت جو ہے وہ مقرر ہے. حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم نے خوب اس کی تفصیلات بیان کر دیں, اللہ تعالیٰ نے اپنے کلام پاک میں کہہ دیا. اس کے باوجود بھی بہت بڑی تعداد ایسی ہے جو غافل ہی غافل ہے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ لوگ جو ہیں وہ سوئے ہوئے ہیں, جب موت آئے گی تو ہوش میں آئیں گے, تو جب ظاہر ہوش میں آئیں گے تو کس کام کے, وقت تو گزر چکا ہوگا. اسی لیے آپ نے پوری چیزیں جو ہے نا کھول کھول کر بیان کی ہیں, ایک ایک بات کھول کھول کر بیان کی ہے, اور آپ نے موت کے بارے میں تو بہت زیادہ تاکید سے اپنی امت کو توجہ دلائی ہے کہ جو تمام لذتوں کو ختم کرنے والی ہے اس کو بہت کثرت سے یاد کرو. حضرات صحابہ کرام رضوان اللہ علیہ مجمعین نے کہا یا رسول اللہ یہ لذتوں کو ختم کرنے والی کیا چیز ہے, تو فرمایا موت. اللہ پاک نے اپنے کلام پاک میں کئی جگہ فرمایا, ایک جگہ فرمایا کل نفس ذائقۃ الموت, ایک جگہ فرمایا کل من علیہ فان ویبقى وجہ ربک ذو الجلال والاکرام. تو بہرحال زندہ کوئی بھی نہیں رہا اور نہ کوئی رہے گا, اللہ کے سوا سب کی فنا کا معاملہ ہے. اللہ پاک کی طرف سے جس کے لیے جتنا وقت لکھا گیا ہے وہ اتنے وقت رہتا ہے دنیا میں اور اس کے بعد چلا جاتا ہے. بڑے بڑے فلسفی بھی آئے, بڑے بڑے فرعون بھی آئے, بڑے بڑے نافرمان بھی آئے, بڑے بڑے اللہ والے بھی آئے, لیکن رہا کوئی بھی نہیں, نہ کوئی رہا ہے نہ کوئی رہے گا, رہے گا تو ذکر نکوئی رہے گا. بہرحال اللہ پاک نے اپنے پیارے نبی حضرت احمد مجتبیٰ حضرت محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کی معرفت ہمیں آپ کو ہر چیز سے آگاہ کر دیا ہے. ہمیں آپ کو چاہیے کہ اللہ تعالیٰ کی طرف رجوع رہے, اللہ تعالیٰ کے حکموں کو مانیں, حضور پاک صلی اللہ علیہ وسلم کی اتباع کریں, آپ کی اداؤں کو اپنائیں, آپ کی ایک ایک سنت کو زندہ کریں, کیونکہ زندگی کا کسی کو بھی بھروسہ نہیں ہے. رات دن واقعات ہو رہے ہیں, حادثاتی اموات ہو رہی ہیں, اور اس طرح سے قتل و قتال کا سلسلہ بھی چل رہا ہے. آپ حضرات دیکھ ہی رہے ہیں, اللہ پاک ہی اپنا رحم کر دے ہمارے ملک پر اور ملک والوں پر, کہ مسلمانوں کے دشمن جو ہیں وہ بہت فعال ہیں اس معاملے میں. اللہ تعالیٰ حفاظت فرمائے. اللہ تعالیٰ کے نیک بندوں کو قتل کرنے کے لیے تو بہت ہی زیادہ بہت منصوبہ بندیاں ہوتی ہیں, سازشیں ہوتی ہیں, اور اس طرح سے اللہ کے نیک بندوں کو دنیا سے رخصت کرنے میں ان کو کوئی دریغ نہیں ہوتا. ابھی آپ حضرات کو معلوم ہی ہے کہ اسی اتوار کو حضرت مولانا محمد اسلم صاحب شیخ پوری رحمۃ اللہ علیہ شہید, ان کو دنیا سے چلتا کر دیا, جو دنیا کا دین کا بہت کام کر رہے تھے اور اللہ تعالیٰ ان سے بہت کام لے رہے تھے. ہم سے بھی جب بات کرتے تھے فرمایا کرتے تھے کہ دعا کریں کہ میں تفسیر لکھ رہا ہوں, اللہ تعالیٰ میری زندگی میں مکمل کرا دیں. ہمیں یہ پتہ نہ تھا کہ مولانا کو اتنی جلدی چلتا کر دیں گے. ہم یہ کہتے تھے کہ مولانا فکر نہیں کریں آپ, انشاءاللہ مکمل ہو جائے گی. لیکن وار کے وقت مقرر جو تھا وہ آ گیا تو دنیا سے جانے کا سامان ہو گیا, تفسیر بیچ میں رہ گئی, اور آپ کے جو سلسلے تھے ظاہر ہے کہ وہ بیچ میں رہ گئے. اس طرح سے اللہ کے نیک بندوں کے جانے سے خلا بہت پیدا ہو جاتا ہے, ان کے فیوض و برکات جو جاری ساری رہتے ہیں تو اس میں بھی اثر پڑتا ہے. لیکن جو لوگ دشمن ہیں اسلام کے بھی، اللہ کے بھی، رسول کے بھی، مسلمانوں کے بھی، تو ان کو اس سے کوئی سروکار نہیں کہ کیا خلا ہوا، کیا نقصان ہوا. تو بہرحال اللہ تعالیٰ ایسے لوگوں کو عبرت کا نمونہ بنا دیتے ہیں، اور جنہوں نے بھی حضرت مولانا کو شہید کیا اللہ تعالیٰ ان کو بھی عبرت کا نمونہ بنائے اور امت کے سامنے بے نقاب کرا دے. اللہ تعالیٰ ہی پکڑنے والے ہیں. جانے والے تو بڑی اچھی جگہ چلے جاتے ہیں، اور پیچھے رہنے والے جو ہیں ظاہر ہے ان کے لیے بہت زیادہ زبردست صدمہ ایسا ہو جاتا ہے کہ کسی پل چین نہیں پڑتا، ہر چیز یاد آتی ہے، ہر بات یاد آتی ہے، اور اس طرح سے خلا اتنا خطرناک اور اتنا زبردست ہو جاتا ہے کہ جس کا پر کرنا ناممکن ہوتا ہے. اللہ تعالیٰ ہم سب کو صبر بھی دے، اللہ تعالیٰ اجر عطا فرمائے، حضرت مولانا کو درجات عالیہ عطا فرمائے، اللہ تعالیٰ ان کے فیوض و برکات کو جاری اور ساری رکھے. اسی طرح سے اور بھی ہمارے بزرگوں کو پنجاب میں اور آگے سرحد وغیرہ میں بھی شہید کیا گیا ہے. ایک مولانا تو حقانی اس کے مدرسے کے اکوڑا خٹک کے شیخ الحدیث، ان کو بیچاروں کو بھی دھوکے سے لے گئے، لے جانے کے بعد شہید کر دیا اور ان کو کھیتوں میں ڈال دیا. تو بہرحال بزرگوں کے دشمن بہت، کہیں بس نہیں چلتا تو سفلی کا سہارا لیتے ہیں، بس چل جاتا ہے تو آدمی پھر براہ راست جو ہے وہ چکر چلاتے ہیں. اللہ تعالیٰ ان لوگوں کو سمجھے اور پکڑے، اور اللہ تعالیٰ ہی کے حوالے ہیں ان کا معاملہ. اللہ تعالیٰ پکڑتے ہیں لیکن ڈھیل دیتے ہیں. بڑے بڑے فرعون پیدا ہوئے اور ان کو بھی ڈھیل دی. آج کے دور میں بھی فرعون بہت، ان کو بھی اللہ تعالیٰ ڈھیل دیتے ہیں، لیکن ایک وقت ایسا آئے گا کہ جب وہ دنیا سے جائیں گے تو دنیا سے جاتے ہی فرشتے پکڑ لیں گے اور ان سے حساب مانگیں گے، اور وہ حساب نہ دے سکیں گے. لیکن اللہ کے نیک بندے ان کو اللہ تعالیٰ بڑی محبت اور عزت سے یاد فرماتے ہیں، اور ان کے لیے بڑے اونچے اونچے مرتبے رکھتے ہیں، اور ان کو ان مرتبوں پر فائز فرماتے ہیں. آگے ارشاد فرماتے ہیں حضرت حسن بصری رحمۃ اللہ علیہ، کہتے ہیں کہ ایک نوجوان کے پاس سے گزرا جو ہنس رہا تھا. فرمانے لگے، بیٹا تو نے پل صراط عبور کر لی ہے؟ کہنے لگا، نہیں. کہنے لگے، کیا تجھے یہ معلوم ہو گیا ہے کہ تو جنت میں جائے گا یا دوزخ میں؟ جواب دیا کہ نہیں. فرمایا، پھر یہ ہنسی کیسی ہے؟ کہتے ہیں کہ اس کے بعد اس نوجوان کو کسی نے ہنستے ہوئے نہیں دیکھا. ظاہر ہے کہ اپنے وقت کے جو ولی تھے، بہت زبردست تابعین میں سے اونچے درجے کے کامل مکمل ولی تھے، ان کی گفتگو بڑی زبردست مؤثر تھی. اللہ تعالیٰ نے حضرت حسن بصری رحمۃ اللہ علیہ کو بڑے اونچے اونچے مرتبہ عطا فرمایا. جو سلسلے چلے ہیں حضرت علی کرم اللہ وجہ سے، تو خاص طور سے حضرت علی کرم اللہ وجہ نے اپنا جو کچھ بھی روحانی سلسلہ تھا وہ حضرت حسن بصری رحمۃ اللہ علیہ کو عطا فرمایا، اور حضرت حسن بصری رحمۃ اللہ علیہ سے ہی سلسلہ یہ آگے چلا ہے. جتنے بھی سلسلے ہیں سب جو ہیں اوپر جا کر حضرت حسن بصری رحمۃ اللہ علیہ تک پہنچتے ہیں، اور پھر وہاں سے حضرت علی کرم اللہ وجہ تک، اور وہاں سے پھر حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم تک پہنچتے ہیں. یہ اپنے وقت کے بہت بڑے ولی تھے. بڑی ان کی عجیب و غریب کرامات وغیرہ ہیں. امہات المومنین میں سے کسی بھی ام المومنین کی پرورش میں رہے، اور وہاں سے فیوض و برکات حاصل کرتے رہے. خود حضرت علی کرم اللہ وجہ سے فیوض و برکات حاصل کرتے رہے، اور اللہ تعالیٰ نے ان کو بہت بڑے بڑے مرتبے عطا فرمائے. ان کا ارشاد ہے، تو بہرحال اس نوجوان پر ایسا اثر ہوا کہ اس کے بعد وہ ہنسا ہی نہیں. آدمی اگر وہ بات سچا، بات میں سچا ہے تو اس کا اثر ہوتا ہے. ایک بزرگ کے متعلق مشہور ہے واللہ تعالی عالم کہ یہ حضور اکرم صلی اللہ علیہ وسلم کا واقعہ ہے یا کسی امتی کا، لیکن مشہور بہت ہے کہ ایک بڑی بھی اپنے بیٹے کو لے کر آئیں ان بزرگ کے پاس، کہا کہ یہ گڑ بہت کھاتا ہے، منع کرتی ہوں، مانتا نہیں ہے، تو آپ اس کو نصیحت فرمائیے. تو انہوں نے فرمایا کہ اچھا کل لے کر آنا. دوسرے دن لے کر آئیں تو انہوں نے فرمایا، بیٹا گڑ نہیں کھانا. اتنا کہہ کر ان کو چھٹی دے دی. کہنے لگی کہ یہ بات تو آپ کل بھی کہہ دیتے، اتنی سی بات کے لیے اتنی دور تک کیوں بلایا؟ फरमाया कि कल तक मैं भी खाता था, आज मैंने छोड़ दिया, इसलिए नसीहत की है ताकि असर हो। तो बात यही है कि जो अमल करने वाले हजरात हैं उनकी बात का असर होता है। अगरचे अल्लाह ताला ने और उसके प्यारे नबी ने ऐसे लोगों को भी दीन की तबलीग करने की इजाज़त दी है कि जो बाअमल न हो, लेकिन बहरहाल बाअमल हजरात का असर बहुत ज़्यादा होता है, दिल के ऊपर बहुत ज़बरदस्त असर पड़ता है और दिल की हालत बदल जाती है। जितने भी अल्लाह वाले बड़े बड़े बुजुर्ग गुजरे हैं उन सब के हाल ऐसे ही हैं जो आप वक्तन फ़वक्तन मुझ नाचीज से भी सुनते रहते हैं। इनमें सारे के सारे बड़े बड़े ऊँचे दर्जे के अल्लाह वाले हैं। हज़रत सैयद अली हिजवेरी रहमतुल्लाह अलैह, जिनको आम तौर से सब दाता साहब कहते हैं, उन्होंने ख़ुद जो है इस बात की तरदीद की है कि मैं दाता नहीं हूँ, दाता एक अल्लाह की ज़ात है। उन्होंने अपने आप को कभी भी दाता कहलवाना पसंद नहीं फरमाया। उनको उनके शेख हज़रत अबुल फजल रहमतुल्लाह अलैह, उन्होंने फरमाया कि बरखुरदार लाहौर जाने का वक्त करीब आ गया, मुझसे दूर होना है तुम्हें। तो उन्होंने कहा, हजरत मैं तो आपसे जुदा होने की कोई सोच भी नहीं सकता, तो ये दूरी जो है मेरे लिए तकलीफ देह होगी। फरमाया कि बस हुक्म है। उधर अल्लाह ताला की शान है कि हजरत हुसैन संजानी रहमतुल्लाह अलैह वो इन खिदमात को अंजाम दे रहे थे लाहौर में, ये वहाँ से चले, काफ़ी लंबा सफ़र था। कई दिन के बाद जब लाहौर पहुँचे तो लाहौर के बाहर जब पहुँचे तो एक जनाजा जा रहा था, ये भी शरीक हो गए उसमें। पूछा, भाई किसका जनाजा है? कहने लगे, जी हज़रत हुसैन संजानी रहमतुल्लाह अलैह का। तो उस वक्त ख्याल आया कि हजरत ने मुझे जब भी भेजा है कि एक जा रहे हैं अल्लाह वाले, तो दूसरे को उसकी जगह मुकर्रर कर लें। बार के जनाजे में शरीक हुए, दुआ मगफरत की और बाहर ही एक ऊँची जगह पर रह गए। दूसरे दिन शहर में दाखिल हुए, शहर में दाखिल होकर एक जगह का इंतखाब किया और वहाँ मस्जिद बनाने लगे। लोगों ने देखा, उलमा ने भी अवाम ने भी, कि एक नौजवान नया आदमी और वो यहाँ आके मस्जिद बनाने लगा है और मस्जिद का रुख कुछ टेढ़ा है। उन्होंने टोका कि आप है ना ये मस्जिद टेढ़ी बना रहे हैं। तो वो चुपचाप अपने काम में लगे रहे, उन्होंने किसी की कोई बात का जवाब नहीं दिया। जब मस्जिद मुकम्मल हो गई तो उन्होंने वहाँ के उलमा को भी दावत दी और अवाम को भी दावत दी, सबको बुलाया और उसके बाद नमाज पढ़ाने के लिए खड़े हुए। नमाज पढ़ाने से पहले लोगों को मुतवज्जह करके फरमाया कि भाइयों ज़रा देखना इधर को, क़िबला दुरुस्त है कि नहीं। जब सब ने देखा तो अकल दंग रह गई कि काबतुल्लाह बिल्कुल सामने, यानी इतने अल्लाह के नेक बंदे इतने पहुँचे हुए थे कि काबा दिखा दिया। फिर तो सबकी बोलती बंद हो गई। तो बार कैब इतने बड़े अपने वक्त के बुज़ुर्ग थे, और भी बहुत सारी करामात हैं आपकी। तो इस तरह से अल्लाह पाक ने उनको वहाँ फिर मुकर्रर फरमा दिया और हज़रत हुसैन जंजानी रहमतुल्लाह अलैह दुनिया से चले गए। अल्लाह ताला की ज़बरदस्त कुदरत है। हज़रत बाउद्दीन ज़करिया मुल्तानी रहमतुल्लाह अलैह के एक मुरीद थे हज़रत हसन अफगान रहमतुल्लाह अलैह, वो दिल्ली में गए तो वहाँ पर एक जगह देखा कि लोग काफ़ी जमा हैं, शोर वगुल हो रहा है, आपस में मीटिंग हो रही है और बातचीत चल रही है, लेकिन फैसला नहीं होता। आगे बढ़कर पूछा कि भाई क्या हो रहा है? कहा, जी मस्जिद बनानी है, बादशाह का हुक्म है, लेकिन रुख समझ में नहीं आ रहा है। उन्होंने बिल्कुल आगे बढ़कर फरमाया कि सामने देखो। लोगों ने देखा तो काबतुल्ला सामने नजर आया। शाही मस्जिद बननी थी तो उसकी बुनियाद पर ही ना उस रुख से मस्जिद को बनाया गया। तो लोगों ने पूछा, ये कौन जाने कौन है साहब, कौन है ये? तो बताने वालों ने बताया कि हज़रत बाउद्दीन ज़करिया मुल्तानी रहमतुल्लाह अलैह के मुरीद और ख़लीफ़ा हैं हज़रत हसन अफगान रहमतुल्लाह अलैह। यानी अल्लाह ताला ने उन हस्तियों को इतना ज़बरदस्त मर्तबा अता फरमाए कि उनको अल्लाह पाक इस तरह से इख्तियार अता फरमाते थे, वो दिखाते थे, बताते थे। हज़रत ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी रहमतुल्लाह अलैह की तो बहुत ही करामात पढ़ी है मैंने। तो बहरहाल अल्लाह पाक ने उनको बड़े ज़बरदस्त मर्तबे और मकाम अता फरमाए, और क्यों ना हो कि उन्होंने अपने अल्लाह को राज़ी किया, अपने प्यारे नबी को राज़ी किया और अपने शेख के लिपटे रहे। پہلے مرحلے میں تو اللہ تعالیٰ کی شان ہے کہ حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ سے ان کا سابقہ ہوا. یہ چھوٹی سی عمر کے تھے, والدہ چلی گئی تھی, والد کا بھی چھوٹی سی عمر میں انتقال ہو گیا تھا, تو پیچھے آپ کو ایک باغ ملا تھا میراث میں, اس کو آپ سینچتے تھے اور دیکھ بھال لگتے تھے. حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ ایک مجذوب بزرگ تھے, بڑے وقت کے اپنے پائے کے بزرگ تھے, تو وہ کبھی کبھی تشریف لاتے تھے. ایک دفعہ جب تشریف لائے تو حضرت خواجہ نے ان کی خدمت میں اپنے باغ کے انگور پیش کیے, انہوں نے تناول فرما لیے اور اس کے بعد بہت خوش ہوئے, بڑی دعائیں دیں اور فرمایا کہ بھائی یہ باغ وغیرہ تو یہی رہ جائیں گے, تم ان کے چکروں میں پڑے ہو, اللہ کی طرف رجوع کرو وغیرہ. تو بہرحال انہوں نے ایسی نصیحت کی کہ حضرت خواجہ نے باغ بیچ دیا, سارا سب کچھ کر دیا ختم, اور حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ کے ہو گئے. انہوں نے ایک دن اپنی جیب میں سے ایک سوکھا ہوا ٹکڑا نکال کر دیا, کہا کہ یہ منہ کھولو, اور منہ میں رکھ دیا. حضرت خواجہ نے اس کو کھایا تو اللہ کی شان نظر آئی کہ مراتب ملنے کا سامان ہو گیا. پھر حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ ہی اپنے ساتھ حج کے لیے لے کر گئے, حرم شریف میں داخل ہوئے, اور وہاں داخل ہونے کے بعد فرمایا کہ اللہ تعالیٰ کی طرف سے آپ کے لیے مقبولیت کا پیغام آ گیا ہے, اور وہاں رہے حج کیا. حج کے بعد مدینہ منورہ گئے, حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت اقدس میں پہنچے, اور وہاں جا کے جو انہوں نے کہا السلام علیکم یا سید المرسلین, تو وہاں سے جواب آیا وعلیکم السلام یا سلطان الہند. تو حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ نے فرمایا کہ بھائی یہاں سے بھی آپ کو بہت بڑا خطاب مل گیا ہے, وہاں سے بھی بڑا اعزاز مل گیا ہے, اب آپ ہے نا خدمت کے لیے تشریف لے جائیں. تو بار کے اس طرح سے سلسلہ شروع ہوا, اور پھر آپ وہاں سے چلے, مدینہ منورہ سے چلے, اور اس طرح ہند جانے کا سلسلہ تھا. بغداد آئے, وہاں حضرت عثمان ہرونی رحمۃ اللہ علیہ سے جو تعلق قائم کیا, تو لکھا ہے کہ آپ ان کے ساتھ مسلسل رہتے تھے. انہوں نے فرمایا کہ بھائی میرے ساتھ کیا لپٹے ہوئے, سب لوگ جتنے بھی تھے ان کو بھی کہا کہ بھائی جاؤ, میرے پاس کچھ بھی نہیں ہے, تم بھی چلے جاؤ. میں نے سب کو کہا, سب چلے گئے. تو حضرت خواجہ جو تھے وہ لپٹے رہے, انہوں نے کہا حضرت میں تو آپ کا ساتھ نہیں چھوڑوں گا. تو آپ کا سامان جو تھا سارا سر پر رکھ کر سفر میں ساتھ رہتے تھے. اسی طرح سے حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ کے ساتھ زمانے تک رہتے تھے. تو بار کے ادھر سے سلسلہ چلا, اور حضرت ابراہیم قندوزی رحمۃ اللہ علیہ کے بعد حضرت عثمان ہرونی رحمۃ اللہ علیہ سے تعلق جو ہوا, تو ادھر سے ہی پھر آپ کو خلافت ملی, اور اسی خلافت میں ہی اللہ تعالیٰ کی مہربانیاں ہوتی رہیں. پھر وہاں سے بغداد وغیرہ سب دوار وغیرہ کہاں کہاں ہوتے ہواتے پھر اجمیر شریف کے لیے جب آئے, تو اللہ تعالیٰ کی شان ہے کہ لاہور آئے. وہاں آ کر حضرت خواجہ بہت زیادہ سے حضرت سید علی ہجویری رحمۃ اللہ علیہ کے اس میں خانقاہ میں ٹھہرے, اور وہاں آپ نے چلہ کشی کی, اور وہاں رہتے ہوئے آپ نے ہندوؤں کی زبان سیکھی, اور اس کے بعد ہندوؤں کی زبان سیکھ کر پھر آپ وہاں سے آگے چلے. چونکہ آپ کو ہند میں کام کرنے کا حکم ہوا تھا, اس لیے آپ وہاں سے چلے. اجمیر شریف میں آ کر پھر آپ نے ٹھکانہ بنایا, اور وہاں آپ کی بڑی بڑی کرامات ظاہر ہوئیں. وہاں پر بڑے بڑے وہ رہتے تھے راجا مہاراجا, ان سب راجاؤں کو بڑا گھمنڈ تھا اپنے راجا ہونے پر, ہندو تھے سارے, سکھ تھے وغیرہ وغیرہ. تو بہرحال اللہ تعالیٰ نے حضرت خواجہ سے بہت کام لیے. من جملہ ان واقعات کے ایک واقعہ ایسا ہے کہ ایک بڑی بھی آپ کے پاس آئیں, انہوں نے آ کے کہا کہ میرے بیٹے کو وقت کے حاکم نے پھانسی چڑھا دیا اور وہ مر گیا. آپ نے سنا, اور سننے کے بعد آپ بہت خاموش رہے, وہ عورت بھی بڑی فکر مند بیٹھی رہی, اور اس کے بعد آپ نے اپنا عصا سنبھالا, اور کچھ خاص مریدین تھے وہ ساتھ ہوئے, اور اس کے بعد پھر آپ اس کے ساتھ ساتھ چلے. چلتے 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 جہاں وہ بیٹا ان کا پڑا تھا مرا ہوا, وہاں پہنچے, اور پہنچ کر آپ نے اس کو دیکھا, اور دیکھنے کے بعد ایک ڈنڈا اس کے لگایا اور فرمایا کہ اگر تو مظلوم ہے, اگر تو مظلوم ہے تو اللہ کے حکم سے اٹھ جا, زندہ ہو جا. اس نے آنکھیں ہلائیں اور اس کے بعد بدن ہلا اور وہ اٹھ کے بیٹھ گیا. فرمایا بڑھیا اس کو بیٹے کو ساتھ لے جا. بار کیف اللہ تعالیٰ نے حضرت خواجہ سے بہت ہی کام لیے اور اس طرح سے ہندوستان میں حضرت خواجہ ہی کے ہاتھ سے اسلام آیا اور آپ نے بڑے بڑے مجاہدے کیے، بڑی بڑی ریاضتیں کیں اور اللہ تعالیٰ نے آپ سے بڑے بڑے کام لیے۔ اسی طرح سے آپ نے اپنے خلفاء کے اندر بہت خلیفہ چھوڑے ہیں، ان خلفاء نے بھی بہت کام کیے۔ اس طرح سے آپ اللہ تعالیٰ کی رضا کے لیے مستقل لگے رہتے تھے۔ ایک نوجوان تھا ہندو، بہت شراب پیتا تھا اور رات کو رقص و سرور کی محفل گرم رہتی تھی۔ حضرت خواجہ کے سامنے سے گزرتا تھا تو کچھ لمحوں کو کھڑا ہو جاتا تھا اور کپ کپ آتا تھا۔ حضرت خواجہ دیکھتے فرماتے کہ اللہ کا دوست جا رہا ہے۔ جو مریدین خاص تھے وہ بھی سوچتے تھے کہ حضرت کو کہیں کہ حضرت یہ تو شراب پینے والا آدمی ہے، آپ اس کو اللہ کا دوست بتاتے ہیں، یہ تو بڑا پکا جو ہے وہ شرابی آدمی ہے، ہندو بھی ہے شرابی بھی ہے۔ تو حضرت خواجہ کے سامنے جب بھی وہ آتا گزرتا تھا تو بہرحال اس طرح سے وہ کھڑا ہوتا تھا اور تھوڑی دیر کے بعد جو ہے نا وہ جایا کرتا تھا۔ کئی بار ایسا ہو گیا، رات کو وہ رقص و سرور کی محفل میں رہ کر مستیاں کر کے اپنے پلنگ پہ جا کے پڑ جاتا تھا اور اسی پہ سو جاتا تھا، پھر دن میں کسی ٹائم اٹھتا تھا۔ شام کے ٹائم وہ حضرت خواجہ کے سامنے سے نکلتا تھا، بہرحال اس طرح حضرت خواجہ کی زبان سے برابر یہی نکلتا رہا کہ اللہ کا دوست جا رہا ہے۔ پھر ایک وقت ایسا آیا کہ وہ کھڑا ہو گیا، کھڑا رہا کھڑا رہا، اور پھر حضرت خواجہ کے پاس آیا اور آ کے آپ سے اس نے سلام کر کے عرض کیا کہ حضرت خواجہ مجھے اپنا غلام بنا لیں۔ حضرت خواجہ نے ان کو اسی وقت مسلمان کیا، کلمہ پڑھایا اور اس کے ساتھ ساتھ اس کو تلقین کی اور اس کا اللہ تعالیٰ نے حال بدل دیا۔ جب سب کے سمجھ میں آیا کہ حضرت خواجہ کو اللہ پاک نے حال بتا دیا تھا اس کا کہ مال کے لحاظ سے یعنی انجام کار کے لحاظ سے یہ مسلمان ہوگا اور اپنے وقت کا ولی بن جائے گا، تو حضرت خواجہ نے پھر ان کی خدمت کی اور بہت زیادہ ان کی دیکھ بھال کی، تربیت کی، تو اللہ تعالیٰ کے فضل و کرم سے وہ بھی ولایت کے مرتبے پر فائز ہوئے اور بہت بڑی تعداد میں لوگ جو ہیں وہ آپ کے ہاتھ پر فائز ہوئے۔ بارکیف اللہ تعالیٰ نے اپنے نیک بندوں سے بڑے کام لیے ہیں۔ اللہ تعالیٰ کی شان ہے کہ اپنے بندوں کو کام میں لگائے رکھتے ہیں، اسی کے اندر حاسدین بھی پیدا ہو جاتے ہیں اور ان کو یہ اچھا کام جو ہے برا لگتا ہے اور کھلتا ہے تو وہ نہیں چھوڑتے اور چلتا کر دیتے ہیں، لیکن بارکیف اللہ تعالیٰ کا نظام ہے کہ اللہ تعالیٰ اپنے نیک بندے پیدا فرماتے رہتے ہیں۔ اللہ تعالیٰ ہمیں آپ کو بھی اپنے نیک اور محبوب بندوں میں ہی داخل اور شامل رکھیں، ان کی مہربانیاں اور کرم نوازیاں ہوں۔ آج بھی آپ دیکھ لیجئے کہ دنیا میں دین اسلام کی مخالفت جتنی شد و مد سے چل رہی ہے اسی زور شور سے اللہ تعالیٰ کی شان نظر آتی ہے کہ لوگ جو ہیں مسلمان بھی ہو رہے ہیں اور مسلمان ہو رہے ہیں علی وجہ البصیرت، یعنی پہلے اسلام کو پڑھتے ہیں دیکھتے ہیں اور اس کے بعد پھر وہ مسلمان ہوتے ہیں۔ اللہ تعالیٰ کی شان ہے، یہ اسلام پھیلنے کے لیے ہی آیا ہے، پھلنے کے لیے آیا ہے، پھولنے کے لیے آیا ہے، مٹنے کے لیے نہیں آیا۔ کوئی اس کی وجہ سے خوش نصیب ہوگا اور کوئی اس کی وجہ سے بد نصیب ہوگا۔ خوش نصیب ہوگا وہ کہ جو اس کی خدمت کرے گا، اس کو دل و جان سے مانے گا، اس پر عمل کرے گا، وہ خوش نصیب ہوگا اور اسی خدمت کے سلسلے میں بھی مشیت الہی پر وہ راضی رہے گا۔ اللہ تعالیٰ کی مہربانی ہوگی کہ اللہ تعالیٰ چاہیں گے تو اس کو شہادت کا مرتبہ بھی عطا فرمائیں گے، اور اس کے علاوہ بھی اگر شہادت کا مرتبہ نہیں بھی دیں گے تو اللہ تعالیٰ اس کو بہت بڑا بزرگ بنائیں گے اپنے وقت کا اور اللہ تعالیٰ اس سے بہت کام لیں گے۔ بارکیف خوشبختوں کی تو یہ حالت ہے ماشاءاللہ، اور بدبختوں کا تو کہنا ہی کیا ہے کہ بدبختی ان کی پکارتی ہے، اللہ تعالیٰ سخت ناراض ہوتے ہیں ان سے اور ان کو عبرت کا نمونہ بناتے ہیں الا ماشاءاللہ۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے دست مبارک پر ایمان لانے والوں کی ایسی بہت بڑی تعداد ہے کہ جو آپ سے پہلے نفرت کرتے تھے اور پھر آپ کو دیکھا، آپ کی باتیں سنی تو ایمان لائے، اور ایسے ایمان لائے کہ ایک ایک لمحہ جو تھا وہ انہوں نے اللہ رسول کے لیے قربان کر دیا اور ایک ایک لمحے کے لیے اپنے آپ کو وقف کر دیا۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے ایسے بہت سے واقعات بھی ہیں، من جملہ ان کے ایک واقعہ یہ ہے کہ جو اکثر بیشتر آپ سنا کرتے ہیں، کہ جب حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم فتح مکہ کے موقع پر طواف فرما رہے تھے شکرانے کا, تو ایک شخص جن کا نام فضالہ تھا وہ آپ کے قریب ہوئے, ہوتے ہوتے قریب ہو گئے, اور انہوں نے یہ تیاری کی تھی کہ ایک خنجر لیا تھا بازار سے, اس کو تیز کرایا تھا, چادرے میں چھپا کر لے کر آئے تھے, موقع لگتے ہی وار کر دوں گا. لیکن اللہ تعالیٰ نے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم پر منکشف کر دیا. آپ نے ایک ہاتھ مارا فضالہ کے, فرمایا اے فضالہ کیا سوچ رہے ہو؟ دردری لی, کہا کہ نہیں کچھ نہیں. فرمایا کہ چھوڑو جو سوچ رہے ہو. بار کیف کہنے لگے یا رسول اللہ, اب سے پہلے روئے زمین پر سب سے زیادہ جن سے بغض تھا وہ آپ ہی تھے, اور اب ایمان لانے کے بعد میں کلمہ پڑھتا ہوں, ایمان لانے کے بعد روئے زمین پر سب سے زیادہ جو محبوب ہیں وہ آپ ہی ہیں. یہ چھرا لایا تھا میں آپ کے لیے. تو بہرحال حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ پاک نے اس طرح سے مطلع فرمایا. اسی طرح سے منافقین بھی غزوہ تبوک میں گئے تھے, تو واپسی میں ایک موقع ایسا تھا کہ جو بہت پتلی جگہ تھی اور وہاں سے آدمی آدمی گزر سکتا تھا. منافقین نے پروگرام بنایا کہ وہاں سے اپنے آدمیوں کو ایسا اوپر کھڑا کر دیں گے کہ جس وقت آپ وہاں سے گزریں اوپر سے چٹان لڑکا دیں تو وہ پتھر لڑک کر آئے گا تو آپ کا کام تمام ہو جائے گا. لیکن اللہ تعالیٰ نے آپ کو پہلے ہی بتا دیا کہ اس طرح سے ان کا منصوبہ ہے, وہ بے نقاب کر دیا اللہ پاک نے, اور وہ اپنے منصوبے میں ناکام ہو گئے. اسی طرح سے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم ایک موقع ایسا تھا کہ ایک درخت کے سایہ میں لیٹ گئے, اوپر آپ نے اپنی تلوار لٹکا دی. چند لمحے گزرے ہوں گے کہ ایک کافر آ گیا, اس نے دیکھا کہ آپ اکیلے لیٹے ہوئے ہیں, تلوار آپ کے اوپر لٹکی ہوئی ہے. اس نے آگے تلوار اتاری اور آپ کو کہنے لگا کہ اب بتائیے آپ کو کون بچائے گا. آپ نے فرمایا اللہ. آپ کا اللہ فرمانا تھا, ظاہر ہے کہ زبان نبوت سے نکلا تھا, وہ کانپنے لگا اور تلوار ہاتھ سے چھوٹ گئی. پھر آپ نے تلوار اٹھائی اور فرمایا اب بتا تو کہ تجھے کون بچائے گا. اب وہ تھر تھر کانپنے لگا, کہا کہ کیا بتا سکتا ہوں. بار کیف آپ کو بڑا خیال آیا, آپ نے معاف فرما دیا, وہ آپ کے دست مبارک پر ایمان لے آیا. تو بار کیف اللہ تعالیٰ کا نظام ہے, اللہ تعالیٰ نے یہ نظام جاری فرمایا. حضرات صحابہ کرام رضوان اللہ علیہ مجمعین میں حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ وہ فرماتے ہیں کہ میرے جسم کا کوئی حصہ ایسا نہیں ہے, حتیٰ کہ نازک حصہ بھی ایسا نہیں ہے کہ اس پہ نشان نہ ہو نیزوں کا. آپ اندازہ فرما سکتے ہیں کہ کتنے ان کے نشانات لگے ہوں گے غزوات کے اندر, یعنی سر سے پاؤں تک کوئی جگہ ان کی ایسی نہیں تھی جہاں نشان نہ ہو نیزوں کے. لیکن مشیت الہی کے آخر وقت جو ہوا تو بستر پر ہوا. غزوات میں کس قدر شریک ہوئے, بڑے بڑے کارنامے انجام دیے, اللہ تعالیٰ نے سیف اللہ کا لقب عطا فرمایا. لیکن مشیت الہی اس کو کہتے ہیں کہ ان کی موت جو تھی وہ اللہ پاک نے بستر پر لکھی تھی. حضرت سلطان صلاح الدین ایوبی رحمۃ اللہ علیہ ان کے بھی بڑے بڑے مارکے ہوئے, دشمنوں کے نرغے میں پھنسے نکلتے رہے, اور جب وقت آخر آیا تو بستر پر آیا. اور اللہ تعالیٰ کی شان ہے کہ جس کا وقت قریب ہوا, شہادت لکھی اللہ پاک نے, تو ان کے لیے لمحات کے اندر کام ہو گیا, ان کو شہادت کا جام نصیب ہو گیا. ایک ہستی حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی غلام حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اپنے شاگردوں سے ان کا نام پوچھا کرتے تھے کہ نام بتاؤ اس شخص کا کہ جو مسلمان تھا, غزوے میں شریک ہوا, نہ اس نے نماز پڑھی نہ روزہ رکھا اور جنت میں چلا گیا. شاگرد جو ہے ظاہر ہے وہ بتا نہیں پاتے تھے, تو آپ نے فرمایا کہ وہ حضرت اسیرم رضی اللہ تعالیٰ عنہ تھے. نماز فجر کے بعد ایمان لائے اور زور سے پہلے پہلے جامع شہادت نوش کیا اور جنت میں بڑے اونچے درجوں پر چلے گئے. تو وار کیف مشیت الہی کا معاملہ ہے, جس کے لیے اللہ پاک نے جو لکھ دیا ہے وہ پکا ہے, اس سے نہ پہلے نہ بعد میں اور ادھر ادھر بھی کوئی نہیں ہو سکتا. تو وار کیف یہ اللہ تعالیٰ کے فیصلے ہیں جس پر سارے بزرگ راضی, ہم بھی راضی, اللہ بھی راضی, اللہ کے رسول بھی راضی اور ہم بھی راضی. رضینا قسمت الجبار فینا لنا علم ولی الجہال معلوم. اللہ تعالیٰ نے اہل علم کو علم عطا فرمایا اور بزرگی عطا فرمائی, اور وہ حضرات بہت ہی زیادہ اللہ کے رضا میں راضی और इसी तरह से ये जितने भी बड़े बड़े बुजुर्ग गुजरे हैं, इन्होंने अपने वक्त में बड़ी खिदमतें अंजाम दी, और जब मशीयत इलाही आई, वक्त आया मशीयत इलाही का, वो पूरा हो गया तो शहादत हासिल कर ली और बड़े ऊंचे ऊंचे मर्तबों पर चले गए। हमारे अकाबरीन बहुत बड़ी तादाद है कि जो पाकिस्तान बनने के बाद से लेकर अब तक इस दुनिया से रुख्सत हो चुके हैं। अल्लाह ताला तमाम शुहदा इस्लाम को जब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के दौर से लेकर अब तक के भी और क़यामत तक के तमाम शुहदा किराम को अल्लाह ताला दरजात आली अता फरमाए। अल्लाह पाक हमें भी शहादत नसीब फरमाए, उसकी मेहरबानी हो जाए, करम हो जाए। क्या बात है, ये इंसान खुद खरीद नहीं सकता, ये तो ऊपर से अल्लाह का हुक्म होता है तो जब मिलती है। जिस तरह से मक्के मदीने की मौत जो है वो भी अल्लाह पाक जिसके लिए लिख देते हैं उसी को मिलती है, तो बहरहाल ये शहादत भी जिसको अल्लाह पाक लिख दे मिलती है। अल्लाह ताला हमें भी ये शहादत का वादा फरमाए, हमारी खिदमतों को कबूल फरमाए, और मुस्तकबिल में जब तक ज़िंदा रखें अल्लाह पाक इस्लाम पर मजबूत रखें। अल्लाह ताला जब दुनिया से याद फरमाए तो खात्मा ईमान पर फरमाए, और इज्जत की ज़िंदगी और इज्जत की मौत अदा फरमाए। इसी पर इतफ़ा करता हूँ, बाकी यार जिंदा तोबत बाकी इंशाल्लाह आइंदा। الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا محمد وعلى آله وصحبه أجمعين اللهم أنت السلام منك السلام تبارك يا ذا الجلال والإكرام اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك اللهم وفقنا لما تحب وترضى ربنا آتنا الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين اللهم لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا دينا إلا قضيته ولا مريضا إلا شفيته ولا ميتا إلا رحمته ولا حاجة من حوائج الدنيا والآخرة إلا قضيتها ويسرتها يا قاضي الحاجات يا أكرم الأكرمين يا أجود الأجودين يا أرحم الراحمين اے الہ العالمین اپنا کرم خاص فرمائیے، طاعات کی توفیق عطا فرمائیے، گناہ اور برائیوں سے بچائیے، اور قدم قدم پر حضرت جناب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی کامل اتباع نصیب فرمائیے، کامل مشابہت نصیب فرمائیے، والین اور مغضوبین کی پیروی اور مشابہت اور غلامی سے بچائیے، آپ ہمارے ہو جائیے اور ہمیں اپنا بنا لیجئے، دونوں جہان کی عافیت کاملہ نصیب فرمائیے اور اپنی رضا کاملہ نصیب فرمائیے۔ اے الہ العالمین جب تک زندہ رکھیں اسلام پر مضبوط فرمائیے اور عزت کی زندگی عطا فرمائیے۔ اے الہ العالمین دین کا ہم سے خوب کام لیجئے، ہماری آل اولاد سے، ہمارے ساتھیوں سے، اور یا اللہ تمام بزرگان دین سے اور تمام خدام دین سے یا اللہ دین کا خوب خوب کام لیجئے۔ اور اے الہ العالمین حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی امتی جتنے بھی شہید ہو چکے ہیں، حضرت مولانا محمد اسلم شیخ پوری صاحب اور اسی طرح سے تمام بزرگان دین، ان سب کی بھی مغفرت کاملہ فرمائیے، درجات عالی عطا فرمائیے، ان کی قبروں کو نور سے پر فرمائیے، ان کے فیوض و برکات جاری اور ساری رکھیے۔ اے الہ العالمین ان کی قبروں کو انوار سے پر فرمائیے، اے اللہ ان کی قبروں کو کشادہ فرمائیے، جنت الفردوس کے اعلیٰ سے اعلیٰ مقام پر یا اللہ فائز فرمائیے۔ اے الہ العالمین ہم آپ کے کمزور بندے ہیں، ہماری ہر طرح سے حفاظت بھی فرمائیے، اور جب آپ دنیا سے اٹھائیں تو یا اللہ ہمارا خاتمہ ایمان پر فرمائیے، عزت کی موت عطا فرمائیے۔ اے اللہ اگر شہادت کی موت لکھی ہے تو شہادت کی موت عطا فرمائیے۔ اے اللہ ہم آپ کے کمزور بندے ہیں، ہم پر رحم اور رحمت کی نظر فرمائیے۔ اے اللہ ہمارے ملک پاکستان کو دوام و استحکام نصیب فرمائیے، ملک والوں کو یا اللہ غیرت اور ایمانی حمیت عطا فرمائیے۔ اے اللہ مسلمانوں کو فکر آخرت عطا فرمائیے۔ اے اللہ اپنا رحم و کرم فرمائیے، یا اللہ دشمنان اسلام کے شرور اور فتنوں سے تمام مسلمانوں کو بچائیے، حرمین شریفین کو بچائیے، اور اے اللہ حرمین شریفین کی ہر طرح حفاظت فرمائیے. اے الہ العالمین، ہم آپ کے کمزور بندے ہیں، ہمیں قوت عطا فرمائیے، ہم سے خوب عبادتیں کرا لیجئے، نیکیاں کرا لیجئے، گناہوں سے بچا لیجئے، اور گزشتہ زندگی کی تمام خطائیں اور قصور اور گناہ معاف فرما کر پاک و صاف فرما دیجئے. یا اللہ آپ ہمارے کریم رب ہیں، کرم ہی کرم فرمائیے، اور اے اللہ ہر طرح کی خرابیوں سے بچائیے، ہر خیر عطا فرمائیے، ہر شر سے یا اللہ بچا لیجئے. آپ اپنا ہی محتاج رکھیے، علم بھر کے لیے بھی مخلوق کا محتاج نہ فرمائیے. یا اللہ ہم سے دعاؤں کے لیے آپ کے بہت سے بندے اور بندیاں کہتے ہیں، ہم سب کے لیے دل و جان سے دعا کرتے ہیں، سب کی جائز حاجتیں اور مرادیں پوری فرمائیے، ہماری بھی جائز حاجتیں اور مرادیں پوری فرمائیے. اے اللہ ہم سے راضی ہو جائیے اور ہمیں اپنے سے راضی کر لیجیے. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین، آمین برحمتک یا ارحم الراحمین.